यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग विकास निर्माण तथा त्यस क्षेत्रमा देखिएका समस्या समाधानका विषयमा छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो प्रधानमन्त्री शाहले सुदूरपश्चिम प्रदेशमा विकास निर्माणका बारेमा सांसदहरूसँग छलफल गर्नुहुँदै समस्या समाधानमा पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको डोटीका सांसद भरत खड्काले जानकारी दिनुभयो। छलफलमा सांसदहरूले प्रस्तुत गर्नुभएका विषयलाई सम्बोधन गर्ने प्रयास प्रधानमन्त्री शाहले गर्ने जानकारी दिनुभएको उहाँले बताउनुभयो। त्यसअघि प्रधानमन्त्री शाहले सोमबार कोशी र कर्णाली प्रदेशबाट संसदमा प्रतिनिधित्व गर्नुभएका विभिन्न राजनीतिक दलका सांसदहरूसँग छलफल गर्नुभएको थियो। संघीय संसद सचिवालयले आजका लागि सर्वदलीय बैठक बोलाएको छ। संसदको अधिवेशन आह्वान भएसँगै त्यसको तयारीका लागि सर्वदलीय बैठक बोलाइएको संसद सचिवालयले जनाएको छ। संसदमा प्रतिनिधित्व गरेका सबै दललाई आज दिउँसो 1 बजे सर्वदलीय बैठकका लागि आमन्त्रण गरिएको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री परिषदको चैत्र 16 गतेको सिफारिश अनुसार भोलि अपरान्न 2 बजे संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ। बैठकले सभामुख र उपसभामुखको निर्वाचन प्रक्रिया अघि बढ़ाउनेछ। प्रतिनिधि सभामा राष्ट्रिय मान्यता प्राप्त 6 वटा राजनीतिक दलको सहभागिता रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्त ठाकुरबीच हिजो भेटवार्ता भएको छ। भेटमा उहाँहरूबीच समसामयिक राजनीतिक अवस्था, मधेसको विकासका निम्ति आगामी दिनमा प्राथमिकता दिनुपर्ने योजना लगायतका विषयमा छलफल भएको सभापति लामिछानेको सचिवालयले जनाएको छ। गृहमन्त्री सुदन गुरूङले विपद व्यवस्थापनको तयारीमा जुट्न सशस्त्र प्रहरी बललाई निर्देशन दिनुभएको छ। सशस्त्र प्रहरी मुख्यालय हलचोकको हिजो निरीक्षणका क्रममा उहाँले विपद शुरू हुनु अगावै पूर्व तयारीका काम गर्न निर्देशन दिनुभयो। गृहमन्त्री गुरूङले विपदको समयमा आम नागरिकलाई सरकार छ भन्ने अनुभूति गराउने गरी काम गर्नुपर्ने बताउनुभयो। विपद उद्धारका लागि 2 वटा हेलिकप्टर तयारी अवस्थामा राख्ने गरी मन्त्रालयले काम गरिरहेको जानकारी पनि उहाँले दिनुभयो। गृहमन्त्री गुरूङले सीमा क्षेत्रमा हुने अवैध चोरी पैठारी र तस्करी रोक्न मन्त्रालय कठोर भई अघि बढ़ने बताउनुहुँदै त्यस्ता कार्यमा कुनै पनि सशस्त्र प्रहरी कर्मचारीहरू संलग्न भेटिए कार्यवाही गरिने बताउनुभयो। त्यस अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले गृहमन्त्रीको निर्देशनबाट कार्यक्षेत्रमा खटिँदा अनुशासित र नतिजामुखी काम गर्न थप प्रेरणा र हौसला मिल्ने बताउनुभयो। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण सरकारी मान्यता प्राप्त जुनसुकै अस्पतालबाट गर्न पाउने व्यवस्था गरेको जनाएको छ। मन्त्री दीपक कुमार शाहको नेतृत्वमा हिजो बसेको मन्त्रीस्तरीय बैठकले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न चाहने स्वास्थ्य संस्थाहरूका लागि सूचीकरण खुला गर्ने र स्वास्थ्य संस्था सूचीकरण नवीकरण तथा अनुगमन सम्बन्धी कार्यविधि 2072 व्यवस्था बमोजिम आवश्यक प्रक्रिया अघि बढ़ाउने निर्णय गरेको मन्त्रालयले जनाएको छ। नेपाल मेडिकल व्यवसायी संघका महासचिव कृष्ण प्रसाद बजगाईले सरकारले कार्यविधिमा भएको व्यवस्था लागू गराउनु सकारात्मक देखिए पनि निजी क्षेत्रका स्वास्थ्य संस्था र व्यवसायीहरूलाई व्यवस्थापन भने गर्नुपर्ने बताउनुभयो। श्रम तथा रोजगार मन्त्रालयले मापदण्ड अनुसार हाल 194 स्वास्थ्य संस्थाले नवीकरण गरेको जनाएको छ। यिनै संस्था मार्फत वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको स्वास्थ्य परीक्षणको काम हुँदै आएको छ। विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा दिन आनाकानी गरेको तथा बिरामीहरूलाई आवश्यक सुविधा नदिएको पाएको भन्दै स्वास्थ्य बीमा बोर्डले त्यस्ता स्वास्थ्य संस्थाहरूलाई कानून अनुसार कार्यवाही गरिने चेतावनी दिएको छ। बीमा कार्यक्रम अन्तर्गत सेवा प्रवाहका क्रममा केही स्वास्थ्य प्रदायक संस्थाहरूबाट बीमित सेवाग्राहीलाई दुःख दिइएको तथा सेवा प्रवाह नगरेको पाइएको सन्दर्भमा बोर्डले सहज रूपमा स्वास्थ्य उपचार गर्न र गराउन आग्रह गरेको हो। नेकपा एमाले आफ्ना पार्टी अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकको रिहाईको माग गर्दै थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। ललितपुरको च्यासल स्थित पार्टीको केन्द्रीय कार्यालयमा हिजो बसेको एमालेको सचिवालय बैठकले पार्टी अध्यक्ष ओली र कांग्रेस नेता लेखकको रिहाईको माग गर्दै थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने निर्णय गरेको बैठकपछि एमाले महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो। बैठकले चैत्र 25 गतेसम्म जिल्ला स्तरमा वृहत कार्यकर्ता भेला, चैत्र 28 गते सबै पालिका स्तरमा विरोध प्रदर्शन, वैशाख 3 गते सम्पूर्ण वडा तहमा वडा भेला र विरोधका कार्यक्रमहरू गर्ने निर्णय गरेको पार्टी महासचिव पोखरेलले जानकारी दिनुभयो। प्रहरीद्वारा पक्राउ गरिनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा रहनु भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा भर्ना हुनुभएका अध्यक्ष ओली चिकित्सकको निगरानीमा रहनु भएको अस्पतालका प्रवक्ता डाक्टर गोपाल सेडाईले जानकारी दिनुभयो। उहाँका अनुसार पित्तथैलीमा पत्थरी र पिसाबमा संक्रमण देखिएपछि अध्यक्ष ओलीलाई निगरानीमा राखिएको छ। प्रवक्ता डाक्टर सेडाईले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य नै रहेको जानकारी दिनुभयो। अध्यक्ष ओलीलाई जेएनजी आन्दोलनको छानबिन गर्न गठित पूर्व न्यायाधीश गौरी बहादुर कार्की नेतृत्वको आयोगको सिफारिश कार्यान्वयनका सिलसिलामा गत शनिबार प्रहरीले पक्राउ गरेपछि उपचारका लागि शिक्षण अस्पतालमा भर्ना गरिएको छ। नेपाली कांग्रेसले हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको समीक्षा तथा पार्टीको आगामी कार्यदिशाबारे छलफलका लागि प्रतिनिधि तोकेको छ। पार्टीका महामन्त्री प्रदीप पौडेलले एक विज्ञप्ति जारी गर्नुभई केन्द्रीय कार्यसमितिको निर्णय अनुसार छलफल कार्यक्रम सञ्चालन गर्न प्रतिनिधि तोकिएको जानकारी दिनुभयो। सातै प्रदेशमा 165 प्रतिनिधि सभा निर्वाचन क्षेत्रका उम्मेद्वारहरूसँग प्रत्यक्ष रूपमा छलफल गर्दै समग्र निर्वाचन परिणाम अनुभव र पार्टीको अबको बाटोका सन्दर्भमा समीक्षा गरिने कांग्रेसले जनाएको छ। त्यसै गरी 14 महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसको नेतृत्वले हिजो छलफल गरेको छ। छलफलमा तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालाले नेपाली कांग्रेसको आगामी भूमिका र मुलुकको आवश्यकताबारे धारणा राख्नुभयो। नेपाल सरकारका सहसचिव एवं काठमाडौँका पूर्व प्रमुख जिल्ला अधिकारी छवि रिजाल जिम्मा जमानीमा रिहा हुनुभएको छ। जिल्ला सरकारी वकिलको परामर्शमा पछि खोजिएको बखतमा उपस्थित हुने गरी उहाँलाई जिम्मा जमानीमा छाडिएको काठमाण्डु प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिनुभयो। गत भदौ 23 र 24 गतेको जेएनजी आन्दोलनमा दमन गरेको आरोपमा गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको सिफारिशका आधारमा तत्कालीन प्रमुख जिल्ला अधिकारी रिजाललाई हिजो प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले अनिवार्य अवकाश पाउनु भएको छ। तत्कालीन प्रधान न्यायाधीश विश्वम्बर प्रसाद श्रेष्ठको अवकाशपछि 2081 साल असोज 20 गतेदेखि प्रधान न्यायाधीशको जिम्मेवारी सम्हाल्नुभएका प्रधान न्यायाधीश राउतले 65 वर्षीय उमेर हदका कारण अनिवार्य अवकाश पाउनु भएको हो। उहाँ 2073 साल साउन 17 गते सर्वोच्च अदालतमा न्यायाधीशमा नियुक्त हुनुभएको थियो। उहाँ 1.5 वर्षदेखि सर्वोच्च अदालतको नेतृत्वमा हुनुहुन्थ्यो। राउतको अवकाशपछि सर्वोच्चमा अब रिक्त न्यायाधीशको संख्या 3 पुगेको अदालतले जनाएको छ। उहाँको अवकाशसँगै कायमुकायम प्रधान न्यायाधीशको जिम्मेवारी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले पाउनुहुने भएको छ। राष्ट्रिय औषधि प्रयोगशालाले अन्तर्राष्ट्रिय प्रमाणीकरण आईएसओ मान्यता प्राप्त गरेको छ। स्थापनाको 60 वर्षपछि नेपालको एकमात्र औषधिको परीक्षण गर्ने सरकारी प्रयोगशालाले आईएसओ मान्यता प्राप्त गरेको हो। राष्ट्रिय औषधि प्रयोगशालाका निर्देशक भरत भट्टराईले प्रयोगशाला अब अन्तर्राष्ट्रिय मापदण्डको सरकारी औषधि प्रयोगशालामा परिणत भएको र यसले औषधिको गुणस्तरको सुनिश्चितताका लागि थप विश्वसनीयता आर्जन गरेको बताउनुभयो। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको आरोपमा प्रहरीले हिजो एकजनालाई पक्राउ गरेको छ। ललितपुरको गोदावरी नगरपालिका 19 बस्ने 38 वर्षीय रिजेन नगरकोटीले न्यूजील्याण्ड पठाइदिने भन्दै 16,30,000 रूपियाँ ठगी गरेको आरोपमा निजलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। पक्राउ परेका नगरकोटीलाई आवश्यक कार्यवाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ। र सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको 76 वार्षिक उत्सवका अवसरमा रेडियो नेपालले हिजो शास्त्रीय संगीत सम्मेलनको आयोजना गरेको छ। बिहान 6 बजेको समाचार सकियो। अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।